बिस्मिल्लाह रहमान रहीम। अस्माए इलाही में आज हम समी व बसीर और समी उन करीब की जो सिफ़ात हैं उनका मुताला करेंगे। समी के मानी हैं सुनने वाले के और बसीर के मानी हैं देखने वाले के। ये भी मुबालके का सीगा है। इसमें मुबालके का मतलब है कि हमेशा की पाई जाती है, दवाम पाया जाता है कि अल्लाह ताला कभी भी सुनने की कुव्वत उनकी ख़त्म नहीं होती। जैसे हमारे यहाँ हो जाती है, कुछ लोग बीमार हो जाते हैं, कान उनके काम करना बंद कर देते हैं, हम सो जाते हैं, फिर हमारे सामने कई लोग बातें कर रहे होते हैं, हमें पता नहीं चलता। लेकिन खुदा ताला को ना नींद आती है, ना ऊँग आती है, ना कोई मर्ज़ लाहिक होता है, तो मुसलसल हमेशा अज़ल से लेकर अबद तक हमेशा सुनने की सलाहियत वाले, ऐसा ही देखने की सलाहियत वाले। समी व बसीर में सुनने के जामे मानी हैं। एक तो तरह कि हमें आवाज़ सुनाई दी, मसलन अगर कोई चीनी मेरे सामने बैठकर बात कर रहा हो तो मैं सुन तो रहा हूँगा, लेकिन मेरा सुनना ना सुनना बराबर है, क्योंकि मुझे पता ही नहीं वो क्या कह रहा। तो समी के मानी यहाँ दोनों पहलुओं से, कि बातों को आवाज़ें भी पहुँचती हैं और उनके मानी और उनके पीछे जो कुछ पोशीदा है, जो कुछ उसके मख्वी मानी है, वो सब वो जानता है। यानी बाज़ औक़ात हमें अपनी बात समझते हुए मुश्किल होती है कि मैंने ये जुमला बोला तो क्यों बोला था, क्योंकि वो लाशऊर ने बोल दिया है, तो शऊर में अब आए नहीं कि मैंने क्या कहना चाहता हूँ। तो कितने ही शायरों से जब बात पूछी जाए कि तुमने ये शेर का मतलब क्या है, तो वो अपना मतलब नहीं बता सकते। तो वजह क्या होती है? वजह यह है कि वो बात तो कर गए हैं लेकिन उसकी गहराई से अच्छी तरह जानते नहीं थे। समी का मतलब है कि बातें सिर्फ आवाज़ें नहीं पहुँचती उस तक, उनके मख्फी ज़ाहरी सारे पहलू वो समझ रहे होते हैं। तो इसके अंदर समझने का मफहूम, बात को जानने का मफहूम पूरा इसके अंदर है। ऐसा ही बसीर है। हम भी बहुत सारी चीज़ों को देख रहे होते हैं लेकिन सारी चीज़ों की हकीकत हम नहीं जानते। ये सामने क्या चीज़ पड़ी हुई है, हमें बाज़ औक़ात वाकफियत नहीं होती, हमें पूछना पड़ता है कि ये क्या चीज़ है। खुदा बसीर है, वो चीज़ों को देखता भी है, उनकी हकीकत को भी जानता है, उनके वहाँ पड़े होने की हिकमतों को भी जानता है, उनके वहाँ से हिलने जुलने की सारी चीज़ों को देखता है, वो जानता है। तो बसीर के मानी यह है कि वो कामिल मानी में देखता है, और समीर के मानी यह है कि वो कामिल मानी में बातों को सुनता है। करीब जो है उसका मतलब ये है कि अल्लाह ताला हमारे दिखाई तो नहीं देते, हम पकड़ भी नहीं सकते, हम उसकी आवाज़ भी नहीं सुन सकते, हम उसकी खुशबू भी नहीं सूंघ सकते, और उसको टच करके भी महसूस नहीं कर सकते। तो अब इसके बावजूद वो बिल्कुल हमारे करीब है। करीब होने का एक जिस्मानी मतलब होता है कि मसलन मैं इस पेन के करीब हूँ, या इस कैमरे के जिससे आप तक ट्रांसमिशन जा रही है, मैं उसके करीब बैठा हुआ हूँ। तो एक तो ये करीब होना होता है, एक करीब होना होता है कि आप कहीं भी बैठे हुए हों, तो मसलन मोबाइल के ज़रिए से हम बात का ऐसे ही बात कर रहे होते हैं, एक आदमी अमरीका बैठा होता है, एक इधर एशिया में बैठा होता है, बात हो रही होती है, ये भी एक कुर्बत है कि जो इल्म के एतबार से है, बात कर लेने के एतबार से है, बात सुन लेने के एतबार से है। तो अगर फ़र्ज़ कर लीजिए कि मैं इस वक्त किसी ऐसी मेरे पास सिस्टम हो कि मैं अपने घर का सारा माहौल देख रहा हूँ, वहाँ आवाज़ें सुन रहा हूँ, तो मैं अपने बच्चों से दूर नहीं हूँ, मैं उनको देख रहा हूँ। तो एक है ये इल्मी एतबार से करीब होना है कि मैं बिल्कुल निगरानी कर रहा हूँ, जो मुझसे बात करेगा मैं उसका जवाब दे दूँगा, कोई चीज़ मुझसे मांगेगा मैं उसको वो चीज़ दे दूँगा, तो बिल्कुल करीब हूँ। अगर मैंने पकड़ना है तो पकड़ लूँगा, अगर छोड़ना है तो छोड़ दूँगा, सज़ा देनी है तो सज़ा दे लूँगा। ये करीब होने का मतलब यहाँ पर ये है। ये ज़रूरी नहीं है कि अल्लाह ताला जिस्मानी तौर पर भी हर जगह मौजूद हो, मैं समझाने के लिए सिर्फ कह रहा हूँ, करीब के वो मौजूद हैं, हर जगह मौजूद हैं, लेकिन वो जिस्मानी से ज़्यादा अपने इन पहलुओं से मौजूद हैं कि वो मेरी पुकार सुनते हैं, मेरी दुआओं का जवाब देते हैं, मेरी आहों को सुनते हैं, मेरी अंदर की कैफियात को जानते होते हैं, मेरे गम को, मेरी खुशियों को, मेरे दुखों को, मेरे आहुजारियों को, मेरी बेजारियों को, हर एक चीज़ को जानते हैं। वो इतने करीब हैं कि शाहरख से भी ज़्यादा करीब है, जिसको बयान किया गया हदीस में, कुरान मजीद में भी। तो ये जो पहलू है कि अल्लाह ताला इतने करीब हैं, वो इसी बात को समझाने के लिए है कि ये ना ख्याल करो कि अल्लाह ताला दूर है। सूरह अल बकरा में कहा गया कि मुझे पुकारने वाला जब पुकारता है तो मैं उसकी जवाब देता हूँ, क्योंकि मैं करीब हूँ। तो करीब होना जो है वो यहाँ हम तो चूँकि समी और करीब के पहलू से देख रहे हैं, तो करीब होने का मतलब यह है कि अल्लाह ताला हर जगह मौजूद है, इल्मी एतबार से, काम करने के एतबार से, मदद करने के एतबार से, बातें सुनने के एतबार से, لوگوں کو جاننے کے اعتبار سے، ان کا معاملہ حل کرنے کے اعتبار سے، ان کی مشکلیں دور کرنے کے حساب سے اللہ تعالیٰ بالکل قریب ہے۔ اب کچھ قرآن کی آیتوں کی روشنی میں اس کو سمجھ لیتے ہیں۔ پہلی آیت میں نے سورہ نساء کے لیے ہے، 58 آیت ہے۔ اللہ تعالیٰ حکم دیتے ہیں تمہیں کہ تم اپنی امانتیں واپس کرو ان کے اہل کی طرف، اور جب تم لوگوں کے درمیان فیصلہ کرو تو عدل کے ساتھ فیصلہ کرو۔ یہ اللہ تعالیٰ کی بہت اچھی نصیحت ہے جو تمہیں کر رہا ہے، اللہ تعالیٰ سمیع و بصیر ہے۔ یہ حکومت کی ذمہ داریاں یہاں بتائی جا رہی ہیں کہ حکمرانوں کو، ہمارے بھی ہیں لیکن ہم فیصلہ کرنے کی پوزیشن میں نہیں ہوتے، امانتیں ہمیں بھی ادا کرنی ہیں، حکومت کو بھی ادا کرنی ہے۔ تو یہ میرٹ کا بیان ہے کہ میرٹ کے مطابق معاملات کرو اور فیصلے بھی حق انصاف کے مطابق کرو۔ تو اللہ تعالیٰ تمہیں اس بات کی نصیحت کر رہا ہے۔ اب سمیعن بصیرہ میں جو اس اصول پر نہیں چلتے ان کے لیے دھمکی ہے کہ تم اگر میرے اس بتائے ہوئے قانون کے مطابق میرٹ پر حکومت نہیں چلاؤ گے یا لوگوں کے درمیان میں عدل و انصاف قائم نہیں کرو گے تو میں بدلہ لوں گا اس کا، اللہ تعالیٰ ذو انتقام بھی ہیں۔ تو کوئی چیز بھی، کوئی ایسا نہ خیال کرنا کہ کوئی چیز اللہ تعالیٰ سے مخفی رہ گئی ہے، وہ دیکھ بھی رہا ہے سن بھی رہا ہے۔ جو باتیں کر رہے ہو ان کے پیچھے کے محرکات، اس کی وجوہات، اس کے سباب، اس کے اندر کے نفسیاتی مسائل، سب کچھ وہ جانتا ہے اور وہ سب چیزیں دیکھ بھی رہا ہے، جو ظلم ہو رہے ہیں، جو زیادتیاں ہو رہی ہیں، جو ناانصافیاں ہو رہی ہیں اور جو میرٹ پہ کام ہو رہے ہوں گے، سب کچھ دیکھتا جانتا ہے۔ تو اس لیے یہ خیال نہ کرو کہ دنیا میں ظالمانہ حکومت قائم کر کے تم اللہ کی پکڑ سے بچ جاؤ گے۔ اس کے بعد سورہ النساء کی 134 نمبر آیت ہے، فرمایا کہ جو چاہتا ہے دنیا کا ثواب تو اللہ تعالیٰ کے پاس دنیا اور آخرت دونوں کا ثواب ہے، جو دنیا کا چاہے گا اس کو دنیا کا دے دیں گے، جو آخرت میں چاہے گا اس کو آخرت میں دے دیں گے۔ اور فرمایا کہ اللہ تعالیٰ سمیع و بصیر ہے، مطلب کیا ہے کہ اللہ تعالیٰ کسی سے بے خبر نہیں ہے، نہ اس کے دل کے حالات سے نہ اس کے اعمال سے۔ تو جو دنیا کے لیے کر رہا ہوگا اس کا معاملہ دنیا کے ساتھ کر دیا جائے گا، جو آخرت کے لحاظ سے کر رہا ہوگا اس کا معاملہ آخرت کے لحاظ سے کر دیا جائے گا۔ ایسا نہیں ہوگا کہ کسی کی بات نہیں سنی گئی، کسی کا عمل نہیں دیکھا گیا، کسی نے کوئی نیکی کر لی اللہ کو پتہ نہیں چلا، کسی نے کوئی ظلم کر دیا تب اللہ کو پتہ نہیں چلا، ایسا نہیں ہے۔ وہ سمیع و بصیر ہے، ہر چیز کو دیکھ رہا ہے، ہر چیز کو سن رہا ہے۔ تو اس لیے ایسا نہ ہو کہ یہ خیال کر کے کہ اللہ تعالیٰ جانتا ہی نہیں ہے تو ہم جو چاہیں کر لیں کچھ نہیں ہوگا، نہیں، وہ ہر چیز کو دیکھنے والا، سننے والا، اس لیے اسے ڈرنا چاہیے کہ کل قیامت والے دن۔ یہ پہلے بات گزر چکی ہے کہ اللہ تعالیٰ حکیم ہونے کے اعتبار سے اور دنیا کا نظام جس طرح سے اس نے بنایا ہے اس کے اعتبار سے وہ دنیا میں سزا فوراً نہیں دیتے۔ اس کے بعد سورہ بنی اسرائیل کی آیت ہے نمبر 1، اس میں فرمایا کہ اللہ تعالیٰ نے اپنے بندے کو راتوں رات لے گیا مسجد حرام سے مسجد اقصی تک، اور اللہ تعالیٰ نے اس مسجد اقصی تک جس کے گرد کو برکت والا بنایا ہے، اور فرمایا کہ اللہ تعالیٰ سمیع و بصیر ہے۔ یہ دراصل جو معاملہ تھا مسجد حرام تک سے، مسجد حرام سے مسجد اقصی تک لے جانے کا مطلب یہ ہے کہ اولاد ابراہیمی کی دونوں جو شاخیں تھیں، بنی اسماعیل اور بنی اسرائیل، دونوں سے امامت چھین لی جائے گی، اور اب نبی کریم صلی اللہ علیہ وسلم کی جو آل ہوگی، جو آپ کے ماننے والے ہوں گے، ان کو یہ ذمہ داری دے دی جائے گی۔ یہ معاملہ کس اصول پر ہو رہا ہے؟ سمیع و بصیر کے اصول پر ہو رہا ہے، کہ اللہ تعالیٰ ساری حقیقتوں کو جانتے ہیں، باتیں سنتے ہیں، دیکھتے ہیں۔ اب یہ دونوں قومیں جو پہلے سے لے کر چلے آ رہے ہیں، قریش مکہ اور یہود و نصارہ، یہ اب اس قابل نہیں ہے کہ اللہ تعالیٰ کی اس ذمہ داری کو ادا کر سکیں، اس لیے اللہ تعالیٰ نے ان سے حق امامت چھین لینا ہے اور نبی کریم صلی اللہ علیہ وسلم کو اور ان کے ماننے والوں کو، صحابہ کو، یہ حق امانت دے دینا۔ اس کے بعد فرمایا سورہ حج میں 61 نمبر آیت ہے کہ اللہ تعالیٰ جو ہیں وہ رات کو دن میں اور دن کو رات میں داخل کرتے ہیں، اور اللہ تعالیٰ سمیع و بصیر ہے، یعنی جو اس کائنات کو چلا رہا ہے اتنی خوبی کے ساتھ، رات دن کا نظام ہے، کوئی کھانے پینے کا مسائل ہے، کوئی ہواؤں کے، کچھ بادلوں کے، کچھ اس طرح سے، وہ خدا اپنی مخلوق سے بے پرواہ کیسے ہو سکتا ہے؟ جو اتنی خوبی کے ساتھ یہ سارا نظام چلا رہا ہے تو وہ ہدایت اور ضلالت اور نیکی اور برائی اور ظلم اور ناانصافی کے بارے میں کیسے بے نیاز ہو جائے گا؟ ہرگز نہیں ہوگا۔ وہ اپنے اس مخلوق کے لیے لازماً جزا و سزا کا معاملہ کرے گا، وہ اس کے لازماً ہدایت کا معاملہ کرے گا، ہدایت فراہم کرے گا، سمجھانا چاہے گا، ان کے اندر سے بگاڑ کو اصلاح کرنا چاہے گا، اور جو پھر غلط حرکت کریں گے ان کو سزا دینا دینا چاہے گا وہ، تو یہ خدا کے سمیع و بصیر ہونے کا لازمی تقاضا ہے. اس کے بعد فرمایا سورہ حج ہی میں 75 نمبر آیت میں کہ اللہ تعالیٰ فرشتوں میں سے اپنے نامہ بر چنتے ہیں اور لوگوں میں سے بھی اپنے نامہ بر چنتے ہیں، کیونکہ اللہ تعالیٰ سمیع و بصیر ہے. یہ بہت دلچسپ مقام ہے کہ جو فرشتے تھے ان کو خدا کی بیٹیاں سمجھا جاتا تھا قریش مکہ کے ہاں، تو فرمایا کہ اللہ تعالیٰ جو ہیں وہ سمیع و بصیر ہیں، ان کو اولاد کی کیا ضرورت ہے، بیٹیوں کی کیا ضرورت ہے، ساتھیوں کی، بچوں کی، بیٹیوں کی، بیٹوں کی ضرورت تو اس کو ہوتی ہے جو جس کے عوان و انصار چاہیے، کوئی کام کروانے ہیں، کوئی مدد چاہیے، کوئی معاملات دیکھنے ہیں تو وہاں چاہیے ہوتے ہیں. خدا تو خود سمیع و بصیر ہے، اس کو کیا ضرورت ہے. تو ایک تو اس کے اندر توحید کا معنی ہے، دوسرے اس کے اندر مطلب یہ ہے کہ تم نے جو بیٹیاں بنا لی ہیں تو مارے جاؤ گے، کیونکہ اللہ تعالیٰ جانتے ہیں کہ اس کا کوئی ثبوت میں نے نازل نہیں کیا. وہ حقیقی طور پر علم والے ہیں، ان کا یہ بیان علم کے مطابق درست بیان ہے کہ فرشتے اس کے بیٹیاں نہیں ہیں، وہ صرف اس کے بندے ہیں اور ان میں سے وہ نامہ بر بھی چنتے ہیں. تو یہ اللہ تعالیٰ کا علم کی طرف اشارہ، دھمکی بھی ہے اس کے اندر کہ تم نے غلط چیزیں طے کر لی ہیں، اللہ تعالیٰ سمیع و بصیر ہے، تمہیں پکڑے گا، مارے جاؤ گے. اور اس بات کا بھی بیان ہے کہ اللہ تعالیٰ کا یہ بیان سچا بیان ہے، کیونکہ وہ سمیع و بصیر ہے، ہر چیز کو جانتا، دیکھتا ہے، سنتا ہے، تو اپنے فرشتوں کے ساتھ اس کا کیا معاملہ ہے. اس کے بعد سورہ لقمان کی 28 نمبر آیت ہے، اس میں فرمایا کہ تمہارا بنانا اور تمہارا دوبارہ زندہ کر لینا قیامت والے دن وہ ایسے ہی ہے جیسے کہ ایک نفس کو پیدا کر لینا، یعنی جس طرح سے اللہ تعالیٰ نے نفس واحدہ پیدا کیا تھا اسی طرح سے تمام مخلوقات کو دوبارہ پیدا کر لے گا. تو اللہ تعالیٰ سمیع و بصیر ہے، یعنی اس سے کوئی چیز مخفی نہیں ہے، وہ چیزوں کے خصائص اور ان کی خوبیوں کو جانتا ہے اور اس کے لحاظ سے یہ معاملہ کرتا ہے، چیزیں بنا لے گا. البتہ قیامت کے پہلو سے اس میں یہ فرمایا کہ اللہ تعالیٰ چونکہ سمیع و بصیر ہیں، تمہاری ہر ہر بات کو جانتے ہیں، ہر تمہاری آہ کو سنتے ہیں، تمہاری کراہ کو سنتے ہیں، دعا اور پکار کو سنتے ہیں، توبہ اور معافی کو سنتے ہیں، تمہاری غلط باتوں کو سنتے ہیں، تمہاری صحیح باتوں کو سنتے ہیں. تو ایسے سمیع و بصیر قیامت والے دن بڑے آرام سے حساب کتاب کر لے گا، کوئی اس کو مشکل نہیں آئے گی. تو قیامت کے پہلو سے بھی اور خدا کی توحید کے پہلو سے بھی اس میں یہ معنی موجود ہیں کہ اللہ تعالیٰ سمیع و بصیر ہے، اس لیے اللہ تعالیٰ کے ساتھ معاملہ آسان نہیں ہے. اس کے بعد سورہ مومن کی 20ویں آیت ہے کہ اللہ تعالیٰ قیامت والے دن سچائی کے ساتھ فیصلہ کرے گا، اور جو لوگ اس کے علاوہ پکارتے ہیں وہ کوئی بھی فیصلہ نہیں کر سکیں گے، جن کو پکارا جاتا ہے وہ کوئی فیصلہ نہیں کر سکیں گے، کیونکہ اللہ تعالیٰ ہی سمیع و بصیر ہے. تو اس سے جو پچھلی آیت میں ہم نے فیصلے کے ساتھ اس کو جوڑا تھا کہ سمیع و بصیر ہی کو حق پہنچتا ہے کہ وہ فیصلہ کرے، کیونکہ جو باتوں کو سن نہیں سکتا، سمجھ نہیں سکتا، دیکھ نہیں سکتا، ان کے معنی سے واقف نہیں ہے، ان کے وجود سے واقف نہیں ہے، ان کی وجہ سے واقف نہیں ہے، تو وہ فیصلہ کیسے کر سکتا ہے. تو جتنے بھی دیوتا بنائے گئے، غیر خدا انسانوں کو خدا بنایا گیا یا کچھ شخصیات کو خدا بنایا گیا، تو فرمایا کہ ان کے اندر وہ صلاحیت ہی نہیں ہے سمیع و بصیر کی، تو وہ فیصلہ کیسے کریں گے. جج بھی اگر عدالت میں بیٹھا ہو اور وہ ہمارا مقدمہ ہی نہ سن سکے، ہمارے دلائل ہی نہ سن سکے اور ان کے حقیقت جان ہی نہ سکے، تو اس کے بعد آپ اندازہ کر سکتے ہیں کہ یہ کیسے ممکن ہے کہ وہ فیصلہ ہو جائے اور وہ فیصلہ صحیح کر دے گا. تو اس لیے فرمایا کہ اللہ کے سوا کسی کو حق کا کوئی فیصلہ نہیں ہے. اور یہ بھی اس میں بات واضح ہو رہی ہے کہ فیصلہ جب اللہ نے کرنا ہے، جو سمیع و بصیر ہے، تو اس کی غلطی بھی کوئی نہیں نکال سکتا، کیونکہ اس نے ہر چیز سن رکھی ہے، ہر چیز کو دیکھ رکھا ہے، تو کوئی سفارش بھی نہیں کر سکے گا یہ کہہ کر کے جی اللہ تعالیٰ آپ نہیں جانتے، یہ تو بڑا اچھا آدمی تھا، ایسی کوئی بات نہیں کہہ سکے گا، کیونکہ وہ سمیع و بصیر ہے، ہر چیز کو جانتا ہے، دیکھتا ہے. تو اس اعتبار سے اللہ تعالیٰ ہی فیصلے کا حق رکھتے ہیں، وہی درست فیصلہ کریں گے اور اس کے فیصلے کو کوئی غلط ثابت نہیں کر سکے گا. یہ سمیع و بصیر ہونے کا لازمی تقاضا ہے. اس کے بعد فرمایا کہ جو اللہ تعالیٰ کی آیتوں میں، یہ سورہ مومن ہی کی 56 نمبر آیت ہے، کہ جو اللہ تعالیٰ کی آیتوں میں بحث کرتے ہیں بغیر ثبوت کے، بغیر دلیل کے، تو ان کے اندر کبر ہے جس کی وجہ سے وہ ایسا کر رہے ہیں. تو اللہ تعالیٰ سے پناہ مانگیے، کیونکہ اللہ تعالیٰ سمیع و بصیر ہے، یعنی سزا دینے کا حق بھی اسی ذات کو ہے، جیسے فیصلہ دینے کا حق اسی ذات کو ہے کہ جو سمیع و بصیر ہے، اسی طرح سزا بھی وہی درست اور صحیح دے گا فیصلے کے مطابق، عدل کے مطابق، جو سمیع و بصیر ہے. اگر سمیع و بصیر کوئی ذات نہیں ہے تو وہ یہ نہیں جان سکتی کہ اس جرم کی کیا سزا ہونی چاہیے، تو جو وہ بھی سمیع و بصیر کی ذات ہی کر سکتی ہے. تو فرمایا کہ اللہ تعالیٰ کی سزا سے بچنے کے لیے اور اس کی پناہ لینے کے لیے سمیع و بصیر ہونا چاہیے. तो चूंकि ये लोग अल्लाह की आयतों का मजाक उड़ा रहे हैं, तो नबी सल्लल्लाहु अलैहि वसल्लम को ये तसल्ली है इसके अंदर कि अल्लाह ताला समीउ बसीर है, वो जान रहा है, इनकी बातों को सुन रहा है, आपकी तकलीफ से भी वाकिफ़ है, आप बेफिक्र रहिए और आप घबराइए नहीं, ये आपको कुछ नुकसान नहीं पहुँचा सकेंगे, क्यों कि अल्लाह ताला हर चीज़ को देख रहा है और सुन रहा है। तो इसमें तसल्ली है, हौसला पाने की और तवक्कुल करने की बुनियाद इसके अंदर, इन दो सिफात के अंदर मौजूद है कि हम अल्लाह ताला पे भरोसा क्यों करें, क्योंकि वो समीउ बसीर है, हर चीज़ को जानता है और देखता है। उसके बाद सूरह शूरा की आयत नंबर 11 है, इसमें फरमाया कि फातिरुस समावाती वल अर्ज़, अल्लाह ताला ने ज़मीन व आसमान बनाए हैं तुम्हारे लिए, तुम्हारे अंदर से तुम्हारे जैसी तुम्हारी बीवियाँ बनाई हैं या शौहर बनाए हैं, जोड़े बनाए हैं तुम्हारे, और वही उसी ने तुम्हें इस ज़मीन में बखेरा है, उस जैसी कोई ज़ात नहीं है, वो समीउ बसीर है। तो कायनात को चलाने वाली ज़ात कौन है? समीउ बसीर ज़ात। तो कायनात को चलाना, उसको कायम रखना इस बात का तकाजा करता है कि अल्लाह ताला समीउ बसीर है, तभी ये कायनात चल रही है। अगर वो ज़रा गाफिल हो जाएं, तो हो सकता है कि कोई कौन सी चीज़ कहाँ जा पड़े। तो गफलत, खुदा के यहाँ ऊँघ नहीं आती, सोते नहीं हैं, वो सारी कायनात की निगरानी कर रहे हैं, देख रहे हैं कौन क्या कर रहा है क्या नहीं कर रहा है, और ये मामलात समीउ बसीर होने की वजह से। तो कायनात जो समीउ बसीर होने की वजह से चला रहा है, तो उसी कायनात का हिस्सा हम भी हैं, तो हमारे मामलात भी खुदा से पोशीदा नहीं हैं। वो जब पकड़ना चाहेगा पकड़ लेगा, उसकी हिकमतें और जो उसने दुनिया का निज़ाम बनाया है वो आखिरत में सही मानी में पकड़ेगा, लेकिन दुनिया में बहरहाल अल्लाह ताला किस तरह से मामलात करते हैं। उसके बाद एक सूरह मुजादला में एक खातून अपने शोहर के बारे में नबी सल्लल्लाहु अलैहि वसल्लम से कुछ सवालात कर रही थी कि उन्होंने कसम खा रखी है कुछ इस तरह की, तो उसके ऊपर वो नबी सल्लम से आकर बात करती थी, तो अल्लाह ताला ने कहा कि मैंने उस औरत की बात सुन ली जो आपसे आकर बहस कर रही थी और अल्लाह ताला से शिकायत कर रही थी, अल्लाह ताला तुम दोनों की गुफ्तगू को भी सुनता रहा है, क्योंकि अल्लाह ताला समीउ बसीर है। इस पर बड़ी अपनाइत है। तो यानी कुछ लोग जो अल्लाह से गिड़गिड़ाते हैं, अल्लाह से बातें मांगते हैं, उनके लिए इसमें तसल्ली है कि अल्लाह ताला तुम्हारी बातें सुन रहे हैं, उनको मान भी रहे हैं, उनके लिए खुदा के लिए, लेकिन वो अपनी हिकमतों की वजह से कुछ काम ज़रा देर से करते हैं, कुछ काम करेंगे ही नहीं, क्योंकि उसके अंदर ही तुम्हारे लिए फ़ायदा है। तो अल्लाह ताला को पुकारते रहो, वो तुम्हारी बातें सुन रहा है, जानने वाला है, ऐसा नहीं है कि वो फरामोश किए बैठा है, लेकिन उसकी हिकमत, उसका ज़ाब्ते जो दुनिया जिस तरह से बनाई है, उसकी मर्ज़ियाँ, उसकी शानें, उसके बीच में बाज़ूकात ये फ़ैसला होता है कि ये चीज़ आपको नहीं मिलनी है, लेकिन वो आपकी दुआ सुन रहा होता है, ऐसा नहीं कि वो सुन नहीं रहा होता। उसके बाद अगली सूरह सबा की आयत 50 है, इसमें एक बात ये कही गई है कि ऐ अल्लाह इनसे कह दो, अल्लाह ताला ने इनसे कहा कि अगर मैं गुमराह होता हूँ तो मेरे ऊपर ही गुमराही का बबाल आएगा, नबी का जवाब है ये, और अगर मैं हदायत पाता हूँ तो इस वजह यह है कि अल्लाह ताला की मेरे ऊपर वही आती है। ऐ अल्लाह तो समीउन करीब है, अब यहाँ करीब की सिफत आई है, तो अल्लाह ताला करीब है, करीब से मेरी बातें सुन रहा है, वो दूर नहीं है कि उसको कोई मदद करने के लिए आने के लिए टाइम चाहिए, नहीं, वो फौरन आएगा, मदद हो जाएगी, और जिनको रोकना है उनको रोक भी लेगा। तो इसलिए ये बात कि मैं अकेला तो नहीं हूँ, मेरे साथ मेरा खुदा है, वो मेरी बातें सुनता है, वो मेरे करीब है, तो ये नबी के लिए एक हौसला है इसमें। और नबी ने ये जुमला बोलकर गोया अपने आप को खुदा के हवाले कर दिया कि अल्लाह मैं आपकी कुर्बत में हूँ, आपके पास हूँ, आप मेरी बातें सुन रहे हैं, आप मेरी मदद करने के लिए मौजूद हैं, मैं अपना मसला आपके हवाले करता हूँ। तो ये इसमें गोया तफवीज़ का मज़मून होता है, तवक्कुल पाने के लिए ये बुनियाद है कि अल्लाह ताला समीउ बसीर हैं, वो हमारे करीब हैं, हमारी बातें सुनते हैं, और अगर कोई किसी मुश्किल में डाल रहे हैं तो उसके पीछे कोई हिकमत है, उससे परेशान नहीं होना चाहिए, क्योंकि खुदा से परेशान होकर हमारे पास कोई जगह नहीं है। असल हकीकी तौर पर हमारे भरोसे के लायक वही है, क्योंकि वो हकीम भी है, वो समीउ बसीर भी है, और वो हमारे करीब भी है। इसके साथ ही इजाज़त चाहता हूँ, खुदा हाफिज़।